आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
Krishna।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशू ख्रीष्टको मधुर अनि सामर्थ्य नाममा मेरो जयमसी, साथै आजको यो बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता, आज हामी बाइबल अध्ययन होसे सात अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। होसे सातदेखि बाह्र अध्याय यस तथ्यको बताउँदछ कि इसरायल परमेश्वर कहाँ फर्केर दण्डबाट बस्न सक्थ्यो जसले तिनीहरूलाई प्रेम गर्नुहुन्छ। परमेश्वर इसरायलसँग अति नै कठोर तरिकामा व्यवहार गरिरहनु भएको छ, तैपनि कोमलतामा दयालुमा उहाँले दण्ड आउनभन्दा पहिले उहाँ कहाँ वापस फर्किआउनलाई बोलाउन प्रयास गरिरहनु भएको छ। त आज हामी होसे सात अध्यायमा देख्छौ इसरायल परमेश्वर कहाँ फर्कनको सट्टामा मिश्र र असुर कहाँ फर्कन्छ। होसे सात अध्यायको एक पदमा यस प्रकार लेखेको छ, जब म मेरो प्रजाको सुदिन फर्काउँछु, जब मेरा मानिसहरूलाई पुनस्थापन गर्दछु, तब एप्राइमको भ्रष्टाचार र सामरियाका दुष्ट कामहरू प्रकट हुन्छन्। तिनीहरू झुट्टा व्यवहार गर्दछन्, चोरहरूले घर फोड्छन्, डाकुहरूले बाहिर लुटपिट गर्छन्। सामरिया उत्तरी राज्य इसरायलको राजधानी थियो। उम्रीले त्यसलाई राजधानी बनाएथे। त्यसपछि आहाब र इजेबेलले त्यहाँ राजमहल बनाए। मित्र, आज यदि तपाईँ यस अगमबाड़ीको परिपूर्णता देख्न चाहनुहुन्छ भने त्यस स्थानमा जानुहोस्। परमेश्वरको दण्ड त्यस स्थानमाथि परेको छ जुन सम्भवत संसारमा एक सबभन्दा उत्तम र सुन्दर स्थान हो। त्यो राजमहलको लागि वा बस्नको लागि अत्यन्त सुन्दर स्थान थियो। त्यस सामर्यको पहाड़को टुप्पोबाट सम्पूर्ण क्षेत्रको दृश्यलोकन गर्न सकिन्दछ। पश्चिममा भूमध्य सागर देख्न सकिन्दछ र पूर्वमा यर्दन बेसी देख्न सकिन्दछ र उत्तरमा हर्मन पर्वत र मेदिगोको देख्न सकिन्दछ र दक्षिणमा यरुसलेमको सहर देख्न सकिन्दछ। त्यो अति नै सुन्दर स्थान थियो, तर आज त्यो बेकार, निर्जन र विध्वंसको रूपमा पसिरहेको छ। वास्तवमा परमेश्वरले दण्ड दिनुभयो। परमेश्वरको दण्ड त्यसमाथि छ। होसेको दिनमा इसरायलमा भइरहेको कुरा चाहिँ त्यो पाप थियो जुन एक समयमा गुप्तमा हुन्थ्यो तर त्यस समयमा खुलम रूपमा भइरहेको थियो। अमित्र, त्यहाँ कुनै शरम, कुनै दोषसिद्धि, दोषी कायलता वा तिनीहरूका पापको सम्बन्धमा कुनै विवेकै थिएन। परमप्रभुले तिनीहरूका अपराधहरूको क्षमा दिनुहुने थियो यदि तिनीहरूले प्रस्ताव गरी परमेश्वर कहाँ फर्के। त्यसको सट्टामा तिनीहरू ढिट भएर, जिद्दी भएर आफ्नो दुष्टतामा लिप्त भइरहे र अझ धेरै धेरै भन्दा धेरै दुष्टतामा लिप्त हुँदै गए। मित्र, गोप्यमा पाप गर्न यो एक कुरा हो, त्यो पर्याप्त काफी खराब कुरा हो, तर तपाईँको पाप खुलाम खुलामा ल्याउन र संसारको सामने त्यसको शानको देखाउनु अझ खराब कुरा हो। त्यो गर्न अति नै निष्ठामा डुब्नु हो। यही नै कारण म विश्वास गर्दछु कि होसेसँग विश्वको सम्पूर्ण राष्ट्रहरूको लागि सन्देश छ। जबकि इसरायलका मानिसहरू परमेश्वरका चुनिएका जातिहरू भए तापनि र तिनीहरूलाई बन्धुवामा वा कैदमा पठाउनु भयो, जब तिनीहरूले उहाँको विरूद्धमा जिएर निरन्तर ढिट भएर पापमा लिप्त भइरहे। मलाई लाग्दैन कि कुनै मानिस, कुनै पनि व्यक्ति वा कुनै राष्ट्र यस्ता पापहरूबाट बिना दण्ड उम्रेछ। अह मित्र, उदाहरणको निम्ति म पश्चिमेली देशहरूको
उदाहरण दिन चाहन्छु। आजभन्दा करिब 50-60 वर्ष पहिले त्यहाँ मानिसहरू पुरुष गमन अर्थात पुरुषले पुरुषसँग अनुचित अप्राकृतिक यौन सम्बन्ध लुकी छिपी हुन गर्दथ्यो। तिनीहरूले यस्ता पापहरू गुप्तमा गोप्यमा गर्दथे। तर आज प्राय जसो सबै पश्चिमेली मुलुकमा यो घिनलाग्दो पापहरू खुलामखुला गरिन्दछ। कति देशले त पुरुष गमन वा पुरुषले पुरुषलाई र स्त्रीले स्त्रीसँग विवाह गर्न अनुमति पनि दिइसकेका छन् कानूनी रूपमा। अनि कति मुलुकमा आज कानूनी तवरमा प्रतिबन्ध छ, तर तिनीहरूले यसको निम्ति माग गरिरहेका छन्। तिनीहरूका क्रियाकलापको सुरक्षा र तिनीहरूलाई अपनाउनको स्वीकार गर्न तिनीहरूलाई समाज माग गरिरहेका छन्। आज विश्वमा ठूल्ठूला शहरहरूमा अर्थ के हाम्रो मुलुकमा त्यहाँ कलकलसहरू दिन प्रतिदिन बढ़िरहेका छन्। तिनीहरू चाहिँ नयाँ जमानामा बेस्यार हुन् जो ग्राहकको निम्ति उपलब्ध हुन्छन्। तिनीहरू सिधै खुलस्त रूपमा सौदाबाजी गर्दछन्। मित्र, जुनको अघि वा पहिले लुकी छिपीमा हुने गर्दथ्यो, तर अहिले यो खुलस्तमा खुलस्त रूपमा हुने गर्दछ। अनि यही अरू पापहरूको विशेषता पनि हो। के दिन पहिले कसैले मलाई भनेथे, प्रचारक, पुराना दिनहरूमा पनि मानिसहरूले पाप गर्थे जस्तो कि आज तिनीहरू गर्दछन्। हजुर, म यस कुरामा एकदमै सम्मत छु कि तिनीहरूले पुरानो समयमा पनि उस्तै पाप गर्थे। तर मित्र, म तपाईहरूलाई भिन्नताको बताउनेछु। त्यस जमानामा त्यस समयमा पापसँग केही शरम जोडिएको हुन्थ्यो, तर आज पापको खुलमखुलामा ल्याइएको छ र संसारको सामने त्यसको शान देखाइन्दछ। आज यसलाई नयाँ नैतिकता भनिन्दछ। पापीहरूलाई केही नयाँ साहसी काम गरे बापत प्रशंसा गरिन्दछ। केही दिन पहिले मैले पत्रिकामा पढ़िरहेको थिएँ, एक केटीलाई इमानदार र साहसिकको रूपमा आफैलाई प्रस्तुत गरेकी थिइन् र अरू मानिसले तिनको त्यस किसिमको साहसको निम्ति प्रशंसा गरे, किनभने तिनी एक केटासँग एकसाथ एउटै घरमा रहिरहेकी थिइन् जससँग तिनको विवाह भएको थिएन वा तिनको उनी पति थिएनन् र एकजना दुगला वा अवैध बच्चा पनि पाएका थिए। मित्र, सायद यो संसारको निम्ति एक नयाँ मोड होला, एक साहसी काम होला, तर परमेश्वरको वचनले भन्छ त्यो पाप हो र उहाँले त्यसको निन्दा गर्नुहुन्छ। यहाँ भनिएको छ एक पदमा, जब मेरो प्रजाको सुदिन फर्काउँछु, जब मेरा मानिसहरूलाई पुनस्थापन गर्दछु, तब एप्राइमको भ्रष्टाचार र सामरियाका दुष्ट कामहरू प्रकट हुन्छन्। तिनीहरू झुट्टा व्यवहार गर्दछन्, चोरहरूले घर फोड्छन्, डाकुहरूले बाहिर लुटपिट गर्छन्। अनि दुई पदमा लेखिएको छ, तर म तिनीहरूका सबै दुष्ट कामहरूलाई याद राख्दछु भनी तिनीहरूले विचार गर्दैनन्। यिनीहरू तिनीहरूका आफ्नै पापले तिनीहरूलाई घेरेर राखेका छन्। ती कामहरू सधैँ मेरै सामुने छन्। मित्र, परमेश्वर भनिरहनु भएको छ, मैले तिनीहरूका पापहरूको बारेमा अघि नै वा पै जान्दथे, तर तिनीहरू मबाट अझ टाढा भएर तिनीहरू झन ढेट भएर ठूला ठूला पापहरू गरिरहेकै छन्। तिनीहरू आफ्ना पापहरू खुलमखुलामा गरिरहेका छन्। अर्को शब्दमा, तिनीहरू अनैतिकताको सबभन्दा नीच घटिया स्थानमा पुगेका छन्, सबभन्दा नीच गहिराईमा पुगेका छन्। अनि तीन पदमा भनिएको छ, तिनीहरू आफ्ना दुष्ट कामले राजालाई र आफ्ना झुटले राजकुमारहरूलाई खुसी तुल्याउँछन्। राजा र शासकहरू यस किसिमको मनोवृत्ति वा आचरणको प्रशंसा गर्थे, अनि आज पनि यो सत्य नै छ। अनि पाँच पदमा लेखिएको छ, हाम्रा राजाका उत्सवको दिनमा राजकुमारहरू शासकहरू दाकमध्येले मातेर चूर हुन्छन् र तिनले ठट्टा गर्नेहरूसित हात मिलाउँछन्। यो वाक्य अलंकार अति नै राम्रो। राजा जड्या बनेका छन् र उसले आफैलाई मूर्ख बनाइरहेका छन्। हामीले यसको अघि नै उल्लेख गरिसकेका छौं, तर यो अति नै महत्वपूर्ण भएकोले यसको हामी निरन्तर दोहोर्याउनेछौ। त्यो कुन कुरा थियो जुनले उत्तरी राज्यलाई तल गिरायो, पतन गर्यो? त्यो प्रतिमा पूजा थियो, अर्थात परमेश्वरबाट टाढा तर्केर जाने कुरा थियो। त्यो सधैँ आपसे आप अति नै नीच, भ्रष्ट, घिनलाग्दो अनैतिकतामा प्रकट हुँदछ। मध्य वा रक्सी अनि स्त्रीहरू बोतल र वेश्यालय ती कुराहरू हुन् जुनले उत्तरी राज्यको ध्यान ओगटेको थियो। त्यसमै तिनीहरू केन्द्रित थिए अनि यिनै कुराहरू आज यो वर्तमान संसारमा सत्य छ र आज यो खुलस्त रूपमा खुलम रूपमा हुँदछ। जब यी पापहरू इसरायलमा खुलम रूपमा ल्याइए परमेश्वरले भन्नुभयो उहाँ अगाडि बढेर तिनीहरूलाई दण्ड दिनुपर्नेछ। अनि छ र सात पदमा लेखिएको छ तिनीहरू छलसित तिनको अघि जान्छन् रातभरि तिनीहरूको रिस दन्किरहन्छन् बिहान त्यो बलिरहेको आगो झैं हुन्छ तिनीहरू सधैँ तन्दुर झैं तातिन्छन् तिनीहरूले आफ्ना शासकहरूलाई भस्म पार्छन् तिनीहरूका सबै राजाहरू मारिन्छन् अनि उनीहरूमध्ये कसैले पनि मेरो पुकारा गर्दैनन्। मित्र तिनीहरू केवल क्रियामा कर्ममा बोलीमा मात्र दुष्ट पापीहरूको दोषी थिएनन् तिनीहरूको सोचाइमा र भावनामा पापी दुष्टका दोषी थिए। अनि पद सातको अन्तिम खण्डमा लेखिएको छ तिनीहरूका सबै राजाहरू पतित भए वा मारिए। यदि तपाईँले ऐतिहासिक पुस्तकहरूमा पछाडि गएर हेर्नुभए र इसरायलका र यहुदाका राजाहरूको सूची तालिकामा भएर जानुभए यहुदाका राजाहरूको सूची तालिकामा तपाईँले हेर्नुभए तपाईँले यो देख्नुहुनेछ यहुदासँग केही असल राजाहरू थिए। वास्तवमा भन्नु नै पर्ने हो भने यहुदाको पाँच राजाहरूले जागृतिहरूको अगुवाई गरेका थिए तर उत्तरी राज्य इसरायलसँग एकजना पनि असल राजा थिएन। हरेक राजा दुष्ट मात्र थिए। आहाब र इजेबेलले सबभन्दा दुष्ट अनि दुष्ट खराब राजा र रानी थिए तिनीहरू र त्यहाँ केही त्यस्ता राजाहरू इसरायलमा थिए जो दुष्टतामा आहाब र इजेबेलको दोस्रो स्थानमा थिए। अनि उत्तरी राज्यमा धेरै राजाहरूलाई मारिए। तिनीहरूले आफ्नो छोटो इतिहासमा राजवंशको नौ विभिन्न परिवर्तनहरू बनाएथे। उत्तरी राज्यमा राजाहरूको जीवनको र सिंहासनको कुनै निश्चयता थिएन ग्यारेन्टी थिएन कुनै सुरक्षा थिएन। तिनीहरूको जीवन र तिनीहरूको सिंहासन कुनै पनि समयमा खत्तम हुन सक्थ्यो। त्यहाँ राजमहलमा अति नै धेरै षड्यन्त्र चल्दथ्यो। एकले अर्कालाई मारेर सिंहासनमा चढ्ने वा राजा बन्ने कुरा आम कुरा थियो। मित्र त्यो परमेश्वरको दण्ड तिनीहरूमाथि थियो। देख्नुभयो दाउदको लाइनबाट वा दाउदको वंशलाई चुन्नुभयो र दाउदको वंशलाई आशिष दिनु प्रतिज्ञा गर्नुभयो। उहाँले त्यस्तो कुनै प्रतिज्ञा उत्तरमा रहेको विभाजित राज्यका अर्थात इसरायल राज्यका राजाहरूसँग गर्नुभएन। अनि आठ पदमा लेखिएको छ एप्राइम जाति जातिहरूसँग मिसिन्छन् एप्राइम एकातिर मात्र परमेश्वरको रोटी जस्तै छ। एप्राइम चाहिँ अन्य जातिका बीचमा मिसिन्छन्। परमेश्वर कहिले पनि मिश्रणको अनुमति दिनुहुन्न। के तपाईँले त्यसको ध्यान दिनुभएको छ? उहाँ चाहनुहुन्छ कि उहाँका सन्तानहरू तिनीहरूकै आफ्नै जातिमा रहेको। अनि नौदेखि एघार पदमा लेखिएको छ विदेशीहरूले त्यसको बलनाश छन् तर त्यसलाई त्यो थाहा छैन। त्यसका कपालमा फाटफुट फुलेका केस देखिन लागेका छन् तर त्यसलाई त्यो ख्यालै छैन। इसरायलको हटले आफ्नै विरूद्धमा गवाई दिन्छ तर तिनीहरू परमप्रभु आफ्ना परमेश्वरतिर फर्कन्दैनन् न उहाँको खोजी गर्छन्। एप्राइम बुद्धि नभएको एउटा ढुकुर जस्तै छ सजिलै छकाउन सकिने विवेकहीन। अहिले मिश्र देशलाई तिनीहरू पुकार गर्दछन् अलि पछि असुरमा तिनीहरू जान्छन्। यो अर्को चाखलाग्दो नमुना हो। यदि तपाईँले कहिले ढुकुरको शिकार गर्नुभएको छ भने तपाईँ जान्नुहुनेछ कि यदि ढुकुरसँग अण्डाहरू सही वा साना बच्चाहरू सहितका गुण छ भने तिनले त्यस्तो अभिनय गर्नेछ मानौ तिनीसँग टुटेको पखेटा छ। वास्तवमा तपाईँलाई अति नै त्यसको नजिक आउन दिन्छ। त्यसले आफ्नोबाट तपाईँलाई टाढा राख्न प्रलुब्ध गर्न कोसिस गर्छ वा वास्तवमा दुई कारणको लागि ढुकुरको तर्फबाट त्यति धेरै बुद्धिमानी चाल होइन। जब ढुकुरले तपाईँलाई त्यसको नजिक आउन दिन्छ तपाईँ जान्नुहुनेछ कि त्यहाँ नजिक कहीँ कतै वा छेउमा गुण छ। दोस्रो कुरा त्यसले आफ्नो जीवनलाई खतरामा हाल्छ। अहिले यहाँ एप्रेम त्यस्तै थियो। त्यो परमेश्वर कहाँ सहायताको निम्ति जान इन्कार गर्यो। त्यसकारण पहिलो सहायताको लागि मिश्रतिर गए। जब मिश्रले त्यसलाई चाहे अनुसार कुनै सहायता दिएन, त्यो फेरि असुरतिर गयो र सहायताको लागि भिख माग्यो। त्यो यता उता चारैतिर गयो। ओ, यो कस्तो तस्विर! अनि बाह्र पदमा लेखेको छ, जब तिनीहरू जान्छन् तब म तिनीहरूमाथि मेरो जाल फिजाउनेछु, म तिनीहरूलाई आकाशका पक्षीहरू झैं तल झार्नेछु, जब तिनीहरू बगालमा उडेका देख्छु तब म तिनीहरूलाई पक्रनेछु। हामी सानो हुँदा हाम्रो घरको आँगनमा ढुकुरहरू चारो खान आउँथे र हामी के गर्थ्यौं भने केही अन्नका दानाहरू डोकोको मुखमा राखिदिन्थ्यौं र जुन डोको रस्सीले एक कुनाबाट लुकेर खिचिरहेको हुन्थ्यौं र डोकोको आदि मुख खोलिएको हुन्थ्यो। जब ढुकुरहरू अन्न दाना खान त्यहाँ आउँथे, हामी सुटुक्कै रस्सी छोडिदिन्थ्यौं र ढुकुरहरू डोकोभित्र थुनिन्थ्यो, फस्थ्यो। मूर्ख ढुकुरहरू! त्यही नै परमेश्वर यहाँ भन्नुहुन्छ। उहाँले तिनीहरूमाथि आफ्नो जाल फिजाउनुहुन्छ, तिनीहरू पासोमा पारिनेछन्। अनि तेह्र पदमा लेखिएको छ, धिक्कार तिनीहरूलाई, किनभने तिनीहरू मबाट तर्केर गएका छन्, तिनीहरूको सर्वनाश होस्, किनकि तिनीहरू मेरो विरूद्धमा बागी भएका छन्। तिनीहरूलाई मूल तिरेर छुटाउने मेरो चाहना छ, तर तिनीहरूले मेरो विरूद्धमा झुट बोल्छन्। तिनीहरूको लागि परमेश्वरसँग छुटकारा थियो, तैपनि यी मानिसहरू जीवित र सत्य परमेश्वरबाट निरन्तर तर्की गइरहेका थिए। अनि चौध पदमा लेखिएको छ, तिनीहरू हृदयले मेरो पुकार गर्दैनन्, तर आफ्ना ओछ्यानमा विलाप गर्दछन्। अन्न र नयाँ दाकमध्यका निम्ति तिनीहरू भेला हुन्छन्, तर मदेखि भने मुख फर्काउँछन्। मित्र, तिनीहरूले महसुस गरेनन् कि तिनीहरूले पाइरहेका अनिकाल तिनीहरूमाथि परमेश्वरको दण्ड थियो भनेर। तिनीहरूले अन्न वा जनपानी नपाएकोले विलाप गरिरहेका थिए। अनि पन्ध्र र सोह्र पदमा यस प्रकार लेखिएको छ, मैले तिनीहरूलाई तालिम दिए र बलिया बनाए, तर तिनीहरू मेरो विरूद्धमा षड्यन्त्र गर्दछन्। तिनीहरू सर्वोच्चतिर फर्कँदैनन्, तिनीहरू धोका दिने धनुजै छन्। तिनीहरूका अगुवाहरू आफ्ना अपमानका वचनले गर्दा तरवारले ढालिनेछन्, यसैको निम्ति मिश्र देशमा तिनीहरूको ठट्टा हुनेछ। तिनीहरू धोका दिने धनुजै छन्। हजुर, तपाईँ कुनै कुरामा, कुनै चीजमा तीर हान्न धनुमा तीर हाल्नुहुन्छ र त्यस तीरको डोरी एकासी चुडिन्दछ, यो धोका दिने धनु हो, तपाईँ त्यसमा भर पर्न सक्नुहुन्न। अन्तिम खण्डमा भनिएको छ, मिश्र देशमा तिनीहरूको ठट्टाको कारण यही हुनेछ। उहाँ भनिरहनु भएको छ कि मिश्र तिनीहरूलाई ठट्टा गर्न गर्नेछ र तिनीहरूले अभिनय गरिरहेको तरिकाको लागि तिनीहरूलाई हँसी मजाक गर्नेछ। मित्र, तपाईँ देख्न सक्नुहुन्छ कि यो परमेश्वरको वचनमा अति नै कठोर खण्ड हो। होसे आफ्नो दिनमा त्यति जनप्रिय अगमवक्ता थिएनन्, अनि आज पनि उनी त्यति जनप्रिय अगमवक्ता हुने थिएनन्। तैपनि उससँग अझै हाम्रो लागि सन्देश छ र हामी यसको सुन्नु पर्दछ। प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, इपिसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, इपिसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुन्छ। सक्नुहुनेछ 98 4735 6789 98 4703 5679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।
चाहन्छु तपाईँको प्रेममा यसरी।